بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ اور ناظرین، شب شہادت امیر المومنین حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام ہے، اس مناسبت سے ہم آپ کی خدمت میں تعزیت پیش کرتے ہیں۔ اور انداز جہاں میں آج بھی ہماری گفتگو کا موضوع ہے غزہ پر صہیونی حکومت کے وحشیانہ حملے، تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، جیسا کہ آپ نے خبروں میں ملاحظہ فرمایا، غاصب صہیونی حکومت نے غزہ پر اپنے وحشیانہ فضائی حملوں کا سلسلہ جاری رکھتے ہوئے زمینی حملے بھی شروع کر دیے ہیں۔ رپورٹوں کے مطابق امریکہ کی مکمل ہم آہنگی سے یہ حملے شروع کیے گئے ہیں۔ یہ ایسی حالت میں ہے کہ غاصب صہیونی حکومت نے مصر کے مجوزہ جنگ بندی معاہدے کو قبول کرنے کا اعلان کرتے ہوئے خود کو امن پسند ظاہر کرنے کی پوری کوشش کی تھی، لیکن اس کی آڑ میں وہ دراصل غزہ پر وسیع زمینی حملوں کی تیاری کر رہی تھی۔ حملوں کی تیاری سے قبل اس نے پوری طرح سے امریکہ کے حکام، صدر اور وزیر خارجہ سے اس سلسلے میں مشاورت کی تھی، اور ان کی جانب سے ہری جھنڈی دکھائے جانے کے بعد حملے شروع کیے۔ اور حسب توقع غزہ پر صہیونی حکومت کے زمینی حملوں اور ٹینکوں نیز توپوں کی وحشیانہ گولہ باری میں بڑی تعداد میں بے گناہ شہریوں، عورتوں اور بچوں کی مظلومانہ شہادت کے بعد امریکہ نے تل ابیب کا دفاع کرتے ہوئے اس کو دفاعی کارروائی قرار دیا ہے۔ امریکہ کے صدر اور وزیر خارجہ نے ایسی حالت میں غزہ کے نہتے اور مظلوم عوام پر غاصب صہیونی حکومت کے وحشیانہ زمینی اور فضائی حملوں کا دفاع کیا ہے کہ امریکہ کے مختلف شہروں میں عوام غاصب صہیونی حکومت کے خلاف مسلسل مظاہرے کر رہے ہیں۔ خود واشنگٹن میں وائٹ ہاؤس کے سامنے بھی امریکی عوام نے مظاہرہ کر کے غاصب صہیونی حکومت کی حمایت بند کرنے اور غزہ پر حملے رکوانے کا مطالبہ کیا ہے۔ ہم آج کے پروگرام میں غزہ پر صہیونی حکومت کے زمینی حملوں کا جائزہ لینے کے ساتھ ہی غزہ کے تعلق سے بین الاقوامی اداروں اور عالمی برادری کے طرز عمل، نیز اسلامی دنیا کے فرائض کے بارے میں گفتگو کریں گے، لیکن پہلے ہماری رپورٹ۔
سینکڑوں معصوم جانیں لینے اور مصالحت کا ڈھونگ رچانے کے بعد اسرائیلی وزیر اعظم نتن یاہو اور اس کے وزیر جنگ نے اپنی فوج کو غزہ کی پٹی پر زمینی کارروائی کا حکم دیا ہے، جس کے بعد اسرائیلی فوج نے جمعرات کی رات سے ہی وحشیانہ کارروائیوں کا آغاز کرتے ہوئے حیوانیت کی انتہا کر دی ہے۔ اسرائیلی فوج نے آج صبح ٹینکوں سے بمباری کرتے ہوئے غزہ کے جنوبی شہر رفا میں 5 ماہ کی معصوم بچی اور ایک شخص کو شہید کر دیا ہے۔ جمعرات کی رات اسرائیلی ٹینکوں نے رفا شہر پر ایک اسپتال پر بمباری کی تھی، جس کے نتیجے میں 4 افراد جاں بحق ہو گئے تھے۔ اسپتال میں موجود کوما اور فالج زدہ 14 مریضوں سمیت کئی افراد زخمی بھی ہوئے تھے۔ اس سے قبل غزہ شہر میں ایک گھر پر فضائی حملے میں 3 بے گناہ بچے شہید ہو گئے تھے۔ 10 روز سے جاری اسرائیلی بمباری اور وحشیانہ حملوں میں 250 سے زیادہ لوگ شہید ہو چکے ہیں، جن میں زیادہ تعداد بچوں، عورتوں اور سن رسیدہ افراد کی ہے۔ اسرائیلی فوج زمین، فضا اور سمندر سے نہتے اور بے گناہ فلسطینیوں کو اپنے وحشیانہ حملوں کا نشانہ بنا رہی ہے اور غزہ کے انفراسٹرکچر کو تباہ کرنے کی کوشش کر رہی ہے۔ اسرائیل نے 3 صہیونیوں کے اغوا کے مشکوک واقعے اور ان کی لاشیں ملنے کے بعد فلسطینیوں پر عرصہ حیات مزید تنگ کرنا شروع کر دیا تھا۔ اسرائیل نے حماس پر اس واقعے میں ملوث ہونے کا الزام لگایا تھا، جس کی حماس نے سختی کے ساتھ تردید کی تھی۔ صہیونیوں نے فلسطینیوں کی بڑے پیمانے پر گرفتاریوں اور ایک فلسطینی نوجوان کو زندہ جلا دینے، نیز ایک 3 سالہ بچی کو گاڑی کے نیچے کچل ڈالنے کے بعد غزہ پر بمباری کا سلسلہ شروع کیا تھا، تاکہ بزم خیش تحریک مزاحمت کو ہمیشہ کے لیے ختم کیا جا سکے۔ اسرائیل کے حملوں کے جواب میں فلسطین کی تحریک مزاحمت نے بھی اپنی طاقت کا مظاہرہ کرتے ہوئے پہلی بار 100 کلومیٹر تک مار کرنے والے راکٹوں سے اسرائیل کی فوجی تنصیبات اور سرکاری اداروں کو نشانہ بنایا، اور حتی حماس کے ڈرون طیارے نے اسرائیل کے مختلف شہروں پر جاسوسی پروازیں بھی کی، جس نے اسرائیلی حکام کی نیندیں حرام کر دی ہیں۔ تہران میں حماس کے نمائندے خالد قدومی نے جمعرات کو انداز جہاں میں گفتگو کرتے ہوئے کہا تھا کہ تحریک مزاحمت آج پہلے کے مقابلے میں کہیں زیادہ طاقتور ہے اور اس نے خطے میں طاقت کا توازن تبدیل کر دیا ہے۔ خالد قدومی کا کہنا تھا کہ ہمارے پاس 120 کلومیٹر کے فاصلے تک مار کرنے والے ایسے بہت سے راکٹ موجود ہیں جنہیں تاحال تحریک مزاحمت نے استعمال ہی نہیں کیا ہے۔ انہوں نے کہا کہ اسرائیل کو اپنے وحشیانہ اقدامات کی بھاری قیمت چکانا پڑے گی، کیونکہ اس کا کوئی بھی شہر ہمارے راکٹوں کی رینج سے باہر نہیں ہے۔ حماس کی فوجی شاخ حزب الدین قسام بریگیڈ کے جوانوں نے آج ایک بار پھر ڈیمونا اور بیروت صبا پر 9 راکٹ فائر کیے ہیں، جہاں اسرائیل کی اہم فوجی اور جوہری تنصیبات واقع ہیں۔ ادھر اسرائیل کے زمینی حملوں میں فلسطینی شہریوں کی شہادت پر اقوام متحدہ اور امریکہ نے ایک بار پھر زبانی جمع خرچ سے کام لیتے ہوئے اسرائیل پر زور دیا ہے کہ وہ بے گناہ شہریوں کی جان کے زیاں کو روکنے کے لیے اقدامات کرے۔ اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے رپورٹروں سے گفتگو کرتے ہوئے کہا کہ مجھے نہایت افسوس ہے کہ میری اور دیگر عالمی رہنماؤں کی بار بار کی اپیلوں کے باوجود یہ خطرناک تنازعہ مزید شدت اختیار کر گیا ہے۔ فلسطینی اتھارٹی کے سربراہ محمود عباس نے بھی اسرائیل سے مطالبہ کیا ہے کہ وہ غزہ پر زمینی اور فضائی حملے فوری طور پر بند کر دے۔ انہوں نے کہا کہ اسرائیلی حملوں کی وجہ سے عالمی امن کی تمام تر کوششوں کو زبردست دھچکا لگے گا۔ قابل ذکر ہے کہ تحریک حماس پہلے ہی اس بات کا اعلان کر چکی ہے کہ وہ قابل قبول عالمی ضمانت کے بغیر اسرائیل کے ساتھ کسی بھی جنگ بندی کو قبول نہیں کرے گی، کیونکہ اسرائیل کسی بھی جنگ بندی کا پابند نہیں رہا ہے۔
ناظرین، ہمارے آج کے پروگرام میں لندن اسٹوڈیو سے حصہ لیں گے برے صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار شبیر رضوی، لاہور سے اسکائپ کے ذریعے پروگرام میں شرکت کریں گے پاکستان کے ممتاز تجزیہ نگار مقتدیٰ منصور، اور کراچی سے فلسطین فاؤنڈیشن آف پاکستان کے ترجمان صابر کربلائی کو پروگرام میں شریک کیا جائے گا۔ تو چلتے ہیں لندن اسٹوڈیو، شبیر رضوی صاحب سے گفتگو کا آغاز کرتے ہیں۔ شبیر رضوی صاحب، السلام علیکم۔
وعلیکم السلام آپ کو اور ناظرین کو۔ شہادت امام علی علیہ السلام کی تعزیت پہلے، اور انشاءاللہ گفتگو کرتے ہیں۔
جی جناب، جناب صہیونی حکومت نے غزہ پر زمینی حملے شروع کر دیے ہیں، آپ کے خیال میں ان حملوں کے اہداف کیا ہیں؟
دیکھیے، جہاں تک اہداف کا تعلق ہے، اسرائیل اور زائنس حکومت کا صرف ایک ہی اہداف ہے کہ وہ چاہتے ہیں کہ فلسطینیوں کو نقشے سے نکال دیا جائے، ان کو اس طرح سے معذور اور لاغر کر دیا جائے کہ وہ اپنے جو انسانی حقوق، جو ہر ملک کو، ہر وہ انسان کو آزادی کی فکر ہوتی ہے، وہ اس کا مطالبہ نہ کرے۔ اسی طرح سے جب سے زائنس حکومت کی ایجاد ہوئی ہے 1948 میں، ہر وہ موقع، ہر وہ طریقہ انہوں نے اختیار کیا ہے جہاں سے فلسطین کا ایشو ختم کر دیا جائے، چاہے وہ آپ 67 کی جنگ کے بعد دیکھیں یا 73 کی جنگ جب ہوئی 40 سال پہلے، کسنجر صاحب جو ہے اس وقت نکسن کی حکومت میں فورن سیکرٹری ہوا کرتے تھے یا سیکرٹری آف اسٹیٹ فار فورن افیئرس، تو انہوں نے جس طرح سے کھیل کھیلا تھا کہ سیریا کو اور ایجپٹ کو الگ الگ کر دیا تھا، اور پھر بعد میں سانائے 1 اور سانائے 2 کے اگریمنٹ سے سادات کو، یعنی کہ ایجپٹ کو، مصر کو ایک جگہ کر دیا تھا، اور دوسری سیریا کی حکومت حافظ الرسات کو گولان ہائٹس کے ساتھ نیگوشیٹ کرنے کے لیے، اور ہر موقع پر کوشش کی ہے زائنس حکومت نے اور ان کے پاسدارانوں نے، یعنی کہ واشنگٹن، لندن، پیرس اینڈ دا یورپین یونین، ان لوگوں نے ہمیشہ یہی چاہا ہے کہ فلسطین کی آواز آگے نہ بڑھے، اور فلسطین کا ایشو جو ہے، جو دنیا میں ہر وہ مستضعفین، ہر وہ انسان جو یہ جانتا ہے کہ فلسطین پر جو ہے اس طرح کے جرائم کیے جا رہے ہیں، اس کے خلاف آواز نہ اٹھائے۔ کیونکہ اس وقت سچویشن یہ ہو گئی ہے حضور کے، پچھلے 6 سال میں 3 دفعہ اسرائیل نے اٹیک کیا، 2009 میں، 2012 میں، اور اب 2014 میں، اور ہر وقت جب بھی اٹیک کیا تقریباً 250-300 بیچارے غزہ میں رہنے والے شہید ہو چکے ہیں، اور ہزاروں کی تعداد جو ہے یعنی کہ انجر ہو چکی ہے، معذور ہو چکی ہے۔ تو اسرائیل یہی چاہتا ہے کہ غزہ کا ایشو، جہاں پر تقریباً 1.8 ملین لوگ رہتے ہیں، یہ اکثر لوگوں نے تجزیہ نگاروں نے، انالسٹ نے اور کامنٹیٹرز نے یہی کہا ہے کہ یہ ایک اوپن پریزن ہے جہاں پر غزہ پر نہ کوئی پورٹ ہے نہ کوئی ایئرپورٹ ہے. ایجپٹ کی طرف سے جو سی سی کی حکومت آئی ہے جس نے مرسی صاحب کو ختم کر کر وہاں پر ایک کودیتا کر کر اپنی حکومت لائی ہے، وہ اسرائیل کے ساتھ کام کر رہی ہے، تو وہاں سے راستہ بند ہے. اور پھر مزید کوئی چیز اسرائیل کی اپروول کے بغیر غزہ میں نہیں آ سکتی ہے. تو غزہ میں ہر قسم کی دشواریاں پیدا کی جا رہی تھیں پچھلے برسوں سے، اور اب جو ہے دوبارہ اسرائیل جو ہے یہ چاہ رہا ہے کہ زیادہ سے زیادہ لوگوں کو وہاں مارا جائے، مگر یہ بہت نقصان دہ ہوگا اسرائیل کے لیے. زائنس حکومت اس وقت جو ہے دنیا میں جو موومنٹ چل رہی ہے، بھلے وہ امریکہ میں ہو اور ہمارے یہاں لندن میں بھی، اس وقت پچھلی رات سے جو ہے اسرائیل ایمبیسی کے بعد جو ہے ایک دھرنا لگا ہوا ہے اور لوگ وہاں پر جمع ہیں، نہ صرف مسلمان مگر وہ لوگ جو مستضعفین کو سپورٹ کرتے ہیں وہ بھی اس سچویشن میں اچھی طرح انوالو ہیں. اور لندن میں کل پھر ایک اور بڑا ڈیمونسٹریشن ہونے والا ہے فلسطین کی سپورٹ میں. تو اسرائیل میرے خیال میں جو ان کا پلان تھا اس میں وہ کامیاب نہیں ہو سکیں گے اس دفعہ.
جی بہت بہت شکریہ. اور ناظرین چلتے ہیں کراچی، جہاں فلسطین فاؤنڈیشن آف پاکستان کے ترجمان صابر کربلائی صاحب موجود ہیں. کربلائی صاحب السلام علیکم. جی کربلائی صاحب، کل رات سے شروع ہونے والے نئے حملے، جو زمینی حملے ہیں جن کے بارے میں کہا جاتا ہے کہ آخری اطلاع جو ہمارے پاس ہے اس میں 28 فلسطینی کل رات سے اب تک شہید ہو چکے ہیں اور بہت بڑی تعداد میں زخمی ہوئے ہیں. ان حملوں کے بارے میں آپ کیا کہیں گے؟
بسم اللہ الرحمن الرحیم. غزہ پر جو 9 جولائی سے غاصب صہیونی ریاست اسرائیل نے اپنی بدترین حیوانیت اور اپنی شیطانیت کا جو سلسلہ شروع کیا ہوا ہے، اور گزشتہ رات سے جو اطلاعات وہاں سے موصول ہونا شروع ہوئی ہیں کہ اب زمینی بھی کارروائی کا آغاز کر دیا گیا ہے جس کے نتیجے میں اب تک 2 درجن سے زائد معصوم فلسطینی شہید ہو چکے ہیں، اس حوالے سے اس کی جتنی بھی مذمت کی جائے میں سمجھتا ہوں کہ کم ہے. لیکن میں یہ سوال کرتا ہوں پوری دنیا سے، پورے عالم اسلام سے، مسلم امہ سے، کہ کیا ہم آج 10ویں روز کے جب غزہ کو خون اور آگ میں نہلایا جا رہا ہے، کیا ہم صرف بیٹھ کر مذمتی بیانات دیتے رہیں گے؟ کیا ہمارے حکمران، مسلم امہ کے حکمران، صرف مذمتی بیانات سے ہی غزہ کے مظلوموں کے زخموں پر مرہم رکھ پائیں گے؟ کیا صرف ہماری ذمہ داری اتنی ہے کہ ہم غزہ کے مظلوموں پر ڈھائے جانے والے انسانیت سوز مظالم پر صرف مذمت اور اپنے بیانات کو جاری کر کے خاموشی اختیار کر لیں؟ اگر ایسا نہیں ہے تو پھر پوری مسلم امہ کو چاہیے، مسلمان ممالک کے ان تمام حکمرانوں کو چاہیے کہ وہ بیدار ہو جائیں اور فی الفور اب مذمت سے آگے بڑھنے کا وقت ہے اور عملی اقدامات کی طرف جانے کا وقت آ چکا ہے. ہمیں چاہیے جتنے بھی ایسے عرب ممالک ہیں، ایسے مسلم ممالک ہیں جنہوں نے غاصب اسرائیل کے ساتھ اپنے سفارتی تعلقات قائم رکھے ہوئے ہیں، ان سفارتی تعلقات کو فی الفور ختم کر دیا جائے اور اپنے وہ سفیر کہ جن کو غاصب اسرائیل کے اندر انہوں نے بھیج رکھا ہے ان کو واپس بلایا جائے، اور وہ سارے شیطانی سفیر جو غاصب اسرائیل کے ہیں عرب ممالک میں یا مسلم ممالک کے اندر موجود ہیں ان کو فی الفور اپنے ممالک سے بے دخل کر کے ان کو نکال دیا جائے. کم سے کم یہ پہلا اقدام اٹھایا جائے. اور دوسرے نمبر پر پوری مسلم امہ سے ہم اپیل کرتے ہیں کہ اب مذمتی بیانات سے آگے بڑھ کر اسرائیل کے خلاف کھڑے ہونے کا وقت ہے، عملی جہاد کا وقت ہے، عملی جد و جہد کا وقت ہے، اور اس میں جو ہم سے، جو عوام سے جو کام ہو سکتے ہیں وہ کرنے کی ضرورت ہے. عوام کم از کم یہ کریں، اپنے اپنے ممالک میں مغربی اقتصادی کمپنیوں کا، بالخصوص جن کا تعلق امریکہ سے ہے، بالخصوص کہ جن کا تعلق غاصب صہیونی اسرائیل کے ساتھ ہے، ایسی تمام اقتصادی کمپنیوں کا بائیکاٹ کر دیں. اور ان مسلم ممالک کی حکومتوں کو چاہیے کہ اپنے ملک سے इन इसराइली सहूनी और मगरबी इकतसादी कंपनियों को पाबंदी आयद करके इनको इनको अपने मुल्क से खत्म करें और इन अशिया का नेमुल बदल फराम करें ताकि कम अज
जी रिजवी साहब जनाब, कल तक तो सहूनी हुकूमत जंगबंदी की बात कर रही थी, मिस्र के मुजवजा अमन माहदे पर ताकीद कर रही थी और ये कह रही थी कि हमने ये माहदा कबूल कर लिया है, इस पर अमल दरामद होना चाहिए, हमास को भी इसे तस्लीम कर लेना चाहिए, और फिर अचानक उसने रात 12 बजे के बाद से ज़मीनी हमले शुरू कर दिए, तो जंगबंदी और अमन माहदे की बातें क्या थी?
ये जंग बंदी और माहदे की, देखिए मैंने जैसे शुरू में अर्ज किया कि जो इस वक्त हाकिम इजिप्ट में बैठा हुआ है वो खुद भी गासिब है। सीसी ने एक डेमोक्रेटिक रूलर मुर्सी को हटाकर अपनी इलेक्शन करवाकर अपनी डिक्टेटरशिप को जो है वहां पर कायम किया है, और इजिप्ट को हमेशा से अमेरिका ने और इसराइल ने चाहे कि वो जो जो मिस्री अवाम चाहते हैं कि वो फिलिस्तीन की हिमायत करें, ना सिर्फ लफबाजी की हिमायत करें, लफबाजी से हिमायत करें, बल्कि अमली तौर पर हिमायत करें, जैसे हमारे ब्रदर कराची से फरमा रहे थे, तो वो रोकना चाहते हैं। सीसी और तालवीब और नेतन्याहू जो है एक साथ काम कर रहे हैं, गाजा के मुजाहिदीन, गाजा के मोमिनीन, गाजा के मुस्लिमीन को जो है तबाह करने के लिए। तो ये जो पीस की बातें हो रही थी, ये जो एक यानी कि गुफ्तगू हो रही थी कि जंगी हालात को रोका जाए, उसमें जो है हमास का कोई फायदा नहीं था, इसराइल का फायदा था, तो इसी बिना पर जो है हमास ने उसे एक्सेप्ट नहीं किया। और दूसरी बात जो हमें देखनी चाहिए भाई, कि असल में पिछले 2-3 हफ्ते से बदबख्त एक बगदाद में जो बैठा हुआ है, जिसने अपने आप को जो है खलीफा इब्राहिम का नाम पेश किया है, एक हफ्ते से वो खामोश है, वो कुछ नहीं कर रहा है। इसी तरह की दूसरी फोर्सेज जो सलफी और वहाबी और तकफीरी ग्रुप्स हैं, मुसलमानों को मारने के लिए तो वो कत्लेआम कर रहे हैं। यहां पर गाजा में सिचुएशन हो रही है तो ना उनका कोई बयान आता है, ना वो कोई वीडियो सोशल नेटवर्क पर पेश करते हैं जिससे वो दुनिया भर के मुसलमानों को बुलाएं, कहें कि आओ हम गाजा जाकर जो है ज़ायनिस हुकूमत के खिलाफ लड़ना चाहते हैं, वो खामोश हैं। इस वजह से बिल्कुल साफ पता चल रहा है कि मुसलमान अवाम को और दूसरे के वो फर्द जो इंसानियत को आगे बढ़ाना चाहते हैं और जो जुल्म के खिलाफ आवाज उठाते हैं, कि ये सलफी और तकफीरी ग्रुप जो है सिर्फ यानी कि मुसलमानों को कत्ल करना चाहते हैं और वो जो है ज़ायोनिस हुकूमत के साथ मिलकर काम कर रहे हैं। आपके नाजरीन को एक चीज मैं बताना चाहता हूं जो पिछले कुछ दिनों में यहां पर ब्रिटेन में पब्लिश हुई थी, कि ये जो बगदादी बदबख्त है जो इस वक्त खलीफा इब्राहिम के नाम से अपने आप को पेश कर रहा है, पिछले एक साल से उसे मोसाद ने ट्रेनिंग दी थी। ना सिर्फ उसने उसको मोसाद ने ट्रेनिंग आर्ममेंट में दी थी, मगर किस तरह से स्पीचेस दी जाए, किस तरह से जो है अवाम के सामने पैगाम पेश किया जाए, तो हर किस्म की ट्रेनिंग हासिल करके वो आ चुका है और इस वक्त जो है मुसलमानों का कत्ल कर रहा है। कहां है वो इस वक्त, जाके गाजा में क्यों नहीं अपना अपने फौजी को वहां पर ले जाकर गाजा के बेचारे मुजाहिदीन की मदद क्यों नहीं करते हैं इस वक्त?
जी बहुत बहुत शुक्रिया साबिर करबलाई साहब। शब्बीर रिज़वी साहब की गुफ्तगू आपने मुलाहिज़ा फरमाई, ये जो जिसने अबू बकर अल बगदादी दाइश का जो सरगना है, जिसने खलीफतुल मुस्लिमीन होने का दावा किया है, न सिर्फ ये कि इसराइल के खिलाफ जंग के लिए उसने अपने अफराद से यानी भेजने के लिए तैयार नहीं, बल्कि उसने एक बयान में कहा है कि अल्लाह ने और कुरान ने इसराइल के खिलाफ जंग का हुक्म नहीं दिया है। क्या कहेंगे आप उसके इस बयान के बारे में?
बिल्कुल, मैं ये समझता हूँ कि ये जो अबू बकर अल बगदादी का तذکرہ आप कर रहे हैं, जिनका नाम आपने लिया है, और ये दाइश जो एक तंजीम है, मैं गुज़िश्ता भी अपने गुफ्तगू में और इससे पहले के प्रोग्रामों में भी इस बात का तذکرہ कर चुका हूँ कि दाइश हो या अलकायदा हो या इसी तरह के दीगर जो टेररिस्ट ग्रुप्स हैं, ये सब के सब, इनकी बुनियाद हमें देखना होगी कि इनकी बुनियाद कहाँ पर वजूद में लाई गई है, इनको कहाँ पर इनको पैदा किया गया है। तो अब तो ये बातें खुलकर मंजर आम पर भी आना शुरू हो चुकी हैं और रिपोर्ट्स में भी ये बातें खुलकर बयान की जा रही हैं, मैगजीन्स के अंदर ये बातें आना शुरू हो चुकी हैं कि अबू बकर अल बगदादी के, जो इस वक्त खुद को खलीफतुल मुस्लिमीन कहलवा रहे हैं, बगदाद के, अपने आप को बगदाद का एक कहलवाते हैं और इराक के शुमाल के अंदर मुसलमानों का कत्लेआम करने में भी ये मुलव्वस हैं, तो ये खुद को खलीफा भी कह रहे हैं। तो हमें ये देखना है कि अब तो इनके बारे में खुद वाजे तौर पर ये कहा जा रहा है कि मुसाद ने इनको अस्करी तरबियत दी, मुसाद ने इनको जो है वो मुख्तलिफ किस्म की तरबियतें फराम की और मुसाद के जेरे साया ये रहे हैं। तो मैं ये समझता हूं कि जो शख्स गासिब इसराइली इंतजामिया और उसकी बदनाम जमाना खुफिया एजेंसी मुसाद के जेरे तरबियत रहा हो और वहां से उसने तरबियत हासिल की हो, तो वो जहां वो मुसलमानों को भी कत्ल कर सकता हो, जहां वो मासूम इंसानों का खून बहा सकता हो, तो इसमें कोई बईद नहीं कि वो अल्लाह और उसके रसूल के कलाम को भी तब्दील कर दे। जबकि कुरान मजीद में कई मकामात पर इस बात का जिक्र हमें मिलता है कि मजलूमों की हिमायत करो और जालिमों के खिलाफ लड़ो। तो क्या आज इनको इसराइल जालिम नजर नहीं आता? क्या इसराइल इनके नजदीक, क्या इनके नजदीक इसराइल गासिब रियासत जो है वो गजा पर जुल्म नहीं कर रही? तो क्या अगर अल्लाह ने क्या ये हुक्म नहीं दिया कि जालिमों के खिलाफ कयाम करो, मजलूमों की मदद करो, मजलूमों की नुसरत करो? सूरह निसा की आयत नंबर 75 क्या इन्होंने नहीं पढ़ रखी कि जिसके अंदर वाजे तौर पर खुदा ने कहा है कि तुम क्यों कयाम नहीं करते उन लोगों के लिए कि जो बस्ती के मजलूम लोग हैं और जिन्हें मजलूम कर दिया गया, जिन्हें मुस्तजफ बना दिया गया है? तो क्या इनको कुरान की वो आयात और खुदा के जो कलमात हैं, जो खुदा के इरशादात हैं, क्या इनको कुरान मजीद में वाजे तौर पर अब नजर नहीं आते? यकीनन, क्योंकि ये खुद दरअसल इस्लाम के नाम पर इस्लाम को बदनाम करने, इस्लाम के खूबसूरत चेहरे को खराब करने के लिए इसराइल, अमेरिका और इसी तरह मगरबी कुवतों की ईमा पर ये लोग पैदा किए गए हैं और ये पूरी दुनिया के अंदर आज फैल चुके हैं। ये फलस्तीन से लेकर आज हम देखते हैं कि पाकिस्तान तक हर जमीन लहू लहू है। फलस्तीन हो, लीबिया हो, यमन हो, बहरेन हो, शाम हो या इराक हो, यही सारे दहशतगर्द हर जगह पर मौजूद हैं। गुज़िश्ता भी प्रोग्राम में हमने बात की थी कि जो तीन यहूदी आबादकार जो अगवा हुए और बाद में कत्ल कर दिए गए, इन्हीं दहशतगर्द ग्रोहों ने बाद में इस बात की जिम्मेदारी कबूल की। तो इनके क्या मकासिद हैं? ये बहुत ही हतमन, यानी नतीजतन मैं ये बात कह रहा हूं कि ये कोई इसमें शक किसी को नहीं होना चाहिए पूरी दुनिया के अंदर कि ये इसराइल की दूसरी एक शक्ल है जिनको गासिब इसराइल ने पैदा किया है। कि पहले इसराइल को बराह रास्त दूसरे ममालिक के साथ जंगें लड़ना पड़ती थी, लेकिन अब वो इन दहशतगर्दों की मदद से मुस्लिम ममालिक के अंदर अनारकी फैलाता है, मुसलमानों का कत्लेआम कराता है। आज भी जब मैं आपसे बात कर रहा हूं तो मैं अपने एक अजीज भाई, अपने एक रफीक को, कि जो हमारी फलस्तीन फाउंडेशन में मसले फलस्तीन को उजागर करने के लिए पाकिस्तान में काम करते थे, इन्हीं दहशतगर्दों की, जो इसराइली एजेंट हैं, जो दाइश के लोग हैं, जो तालिबान और अलकायदा के लोग हैं, ये इसराइली एजेंटों की ही एक दहशतगर्दी के नतीजे में मेरा एक भाई, मेरा एक अजीज दोस्त अदील अब्बास आज शहीद हुआ है। और मैं अभी उसको कब्रिस्तान में दफन करने के बाद आपके इस प्रोग्राम में गुफ्तगू कर रहा हूं। तो ये पूरी दुनिया के अंदर इन दहशतगर्दों ने गासिब इसराइल के इशारों पर मुस्लिम उम्मा को तार तार कर रखा है और इनका मकसद सिर्फ ये है कि मुसलमानों को तकसीम दर तकसीम करो, इनके खित्तों के अंदर मौजूद वसाइल पर कब्जा कर लो, इनके दरमियान जिस कदर तफरका हो सके तो करो। ये अबू बकर बगदादी साहब वाज़े तौर पर उसी एजेंडे पर कार फरमा है और इनका मैं समझता हूं कि दूर दूर तक दीन इस्लाम की नाम से भी क्या, तालीम से भी क्या, दीन इस्लाम के नाम से भी इनका कोई ताल्लुक नहीं बनता है।
बहुत बहुत शुक्रिया जी रिजवी साहब, शब्बीर रिजवी साहब। जनाब, अक़वामे मुत्तहदा के इंसानी हकूक कमीशन के नुमाइंदे ने बताया है कि इसराइली फ़ौज ने गज़ा पर ज़मीनी हमले में ममनुआ कीमियाई असलहे इस्तेमाल किए हैं। उन्होंने बताया है कि गज़ा से मिलने वाली रिपोर्टों में इस बात की तस्दीक की गई है कि इसराइली फ़ौज ने फ़लस्तीनियों के ख़िलाफ़ सारिन और वाइट गैस नामी ममनुआ कीमियाई मवाद इस्तेमाल किए हैं। इस बारे में आप क्या कहेंगे?
देखिए, ये पहली दफ़ा नहीं है। इसराइल, जैसे मैंने शुरू में अर्ज़ किया कि पिछले 6 साल में 3 दफ़ा ज़ायनिस हुकूमत ने गाज़ा पर अटैक किया है,
जी
और हर उस अटैक में उन्होंने किसी न किसी तरह का केमिकल वेपन इस्तेमाल किया है, चाहे वो फास्फोरस गैस हो या दूसरे बैंड केमिकल वेपन्स हो। देखिए, ज़ायनिस हुकूमत, इजरायली हुकूमत वो हुकूमत है जिसने हर इंसानी सिर्फ फितरत को, इंसानी तरीकों को पामाल किया है। जब से ईजाद हुई है ज़ायनिस हुकूमत की 1948 में, उन्होंने कत्लेआम किया है, फिलिस्तीनियों को अपने घरों से निकाल बाहर किया है। आसपास के ममालिक में, जॉर्डन में, लेबनान में, सीरिया में, हर जगह जो है फिलिस्तीनी बेचारे अभी तक कैंप्स में रह रहे हैं, और जनरेशन आफ्टर जनरेशन जो है उन्होंने यही कोशिश की है कि फिलिस्तीनियों को खत्म किया जाए, फिलिस्तीन का क्वेश्चन जो है दुनिया के एजेंडा पे ना रहे। तो ये वही कोशिश है। बहुत, यानी कि एक मजलूम खातून ने गाजा में 2 दिन पहले ही, जब उसके बच्चे को शहीद कर दिया गया, तो उसने यही कहा कि इसराइल एक साथ पूरा बॉम्बिंग करके हमें खत्म क्यों नहीं कर देते। तो इसराइल की स्ट्रैटेजी यही है कि वो चाहते हैं कि गाजा में 1.8 मिलियन जो गाजन्स रहते हैं उनको खत्म किया जाए। और हत्ता ये कि एक इजरायली पार्लियामेंटेरियन, मुझे नाम याद नहीं आ रहा इस वक्त उस खातून का, जिसने बदबख्ती से इस तरह के रेसिस कमेंट दिए हैं पिछले हफ्ते में, वो कहती है कि ना सिर्फ गाजा के बच्चों को मारा जाए मगर उनकी माओं को भी कत्ल किया जाए, क्योंकि वो एक जराइम पैदा करती हैं जो आगे बढ़कर जो है अपनी दिफा करना चाहते हैं। तो इसराइल के पार्लियामेंटेरियंस, इसराइल की लीडरशिप, इसराइल की मिलिट्री यही चाहती है कि वो गाजा के मुसलमानों को खत्म कर दें। मगर इस वक्त दुनिया और मुस्लिम पब्लिक जो उनके सामने ये प्रोपेगेंडा मशीन इसराइल की जारी थी, वो हमेशा यही बताना चाहती है कि ज़ायनिस हुकूमत पे जो है गाजा वालों ने जो है कुछ रॉकेट फेंके, और उसकी बिना पर, क्योंकि हमारा एक दूध का बोतल टूट गया तो हम जो है गाजा पर जाकर अटैक कर रहे हैं। तो एक रॉकेट की बिना पर इतना कत्लेआम करना किसी, यानी कि किसी लिहाज से, किसी फिक्र से, किसी यानी कि नजरिए से बिल्कुल सही नहीं है। और कई एनालिस्ट अब ये कह रहे हैं कि ज़ायनिस हुकूमत, इसराइल जो है जिस तरह से अपार्टाइड पिछले 20-22 साल
जी
पहले साउथ अफ्रीका में खत्म हुआ था, कि दुनिया भर में एक मुत्तहदा मूवमेंट पेश हो रही है जिसमें ऑर्डिनरी पब्लिक, चाहे वो ऑस्ट्रेलिया में हो, कनाडा में हो, अमेरिका में हो, लंदन में हो, पेरिस में हो, हर जगह जो है यही उनका नारा है कि यानी कि हम जो है जालिम के खिलाफ हैं, और जो जुल्म कर रहा है उसके खिलाफ नारे उठाएंगे, और हम चाहते हैं कि इजरायली हुकूमत से बाइकॉट किया जाए, जैसे हमारे ब्रदर कराची से फरमा रहे थे, एक बहुत जबरदस्त तरीका जो अपार्टाइड को खत्म करने के लिए दुनिया भर में मूवमेंट चली थी कि बाइकॉट साउथ अफ्रीकन प्रोडक्ट्स। तो इसी तरह वो कंपनीज पाकिस्तान में, देखिए नेस्ली प्रोडक्ट इतनी मशहूर है, पानी बेचा जाता है नेस्ली से, और नेस्ली जो है डायरेक्टली कनेक्टेड है विद इसराइल। ये क्यों नहीं हो सकता कि नेस्ली जैसी प्रोडक्ट को पाकिस्तान की पब्लिक बायकॉट करे? दूसरी भी पानी मिलता है वहां पर, नेस्ली का पानी पीकर ही वो जिंदा रहते हैं वहां पर। तो ये बायकॉट की मूवमेंट भी जो है इसको बहुत अग्रेसिवली और बहुत तेजी से आगे बढ़ाना चाहिए। इसी तरह से जो है अपार्टाइड भी खत्म हुआ था, और इसी तरह से इंशाल्लाह ज़ायनिज्म भी एक किस्म का अपार्टाइड है, एक रेसिस निजाम है जिसको इस दुनिया में कायम रहने की जगह नहीं है, गुंजाइश नहीं है। इस तरह की तहरीक जो है यानी कि इंसानियत के खिलाफ है।
बहुत बहुत शुक्रिया। और नाज़रीन, स्काइप के ज़रिए हमारा रबता बरकरार हुआ है पाकिस्तान के एक मुमताज़ तजिया निगार मुक्तदा मंसूर से। मुक्तदा मंसूर साहब, अस्सलाम वालेकुम। जी जनाब, गज़ा पर सहयोनी हुकूमत ने ज़मीनी हमले भी शुरू कर दिए हैं। जी शायद आवाज़ हमारी, जी मुक्तदा मंसूर साहब अस्सलाम वालेकुम।
वालेकुम सलाम जनाब अली।
जनाब गज़ा पर कल रात से ज़मीनी हमला शुरू हो गया है और रिपोर्टों में बताया गया है कि इस हमले में गासिब सहयोनी हुकूमत ने ममनुआ कीमियाई हथियार भी इस्तेमाल किए हैं। अक़वामे मुत्तहिदा के इंसानी हकूक़ कमीशन के नुमाइंदे ने इस बात की तस्दीक की है कि सहयोनी फौजियों ने गज़ा में फास्फोरस बम और सारिन गैस इस्तेमाल की है। 28 से ज़्यादा फ़लस्तीनी कल रात से अब तक शहीद हो चुके हैं, जिसके बाद गज़ा पर सहयोनी हुकूमत के ताज़ा हमलों की लहर में शहीद होने वाले फ़लस्तीनियों की तादाद 270 के करीब पहुँच रही है। इस सूरत हाल में बैन अलाक़वामी बिरादरी और आलमी इदारों के फ़राइज़ क्या हैं?
बहुत शुक्रिया जनाब। देखिए, बुनियादी तौर पर तो ये इस्लामी ममालिक की जिम्मेदारी थी जो उन्होंने OIC बनाई थी, लेकिन OIC अब OIC होकर रह गई है और उसका कोई किरदार नहीं है। यही कुछ मामला आपकी अरब लीग का है कि अरब लीग का भी कोई किरदार नहीं है, और ऐसे मौक़ों पर जबकि बहरान आते हैं अरब लीग एक मुर्दा घोड़े से ज़्यादा हैसियत नहीं रखती। अब जहाँ तक ताल्लुक है आलमी बिरादरी का, तो आलमी बिरादरी में भी आप देखिए कि इस वक्त फौरी तौर पर जो इकदाम किए जाने चाहिए थे और जो इकदाम सलामती कौंसिल को करने चाहिए थे वो उस अंदाज में नहीं हो रहे। अगर दुनिया के किसी और खत्ते में इस तरह से बर्बरियत की जा रही होती और कीमियाई ममनुआ कीमियाई हथियार इस्तेमाल किए जा रहे होते तो फौरी तौर पर आलमी ज़मीर जाग गया होता, लेकिन इस वक्त जो सूरत हाल है फ़लस्तीनियों के साथ उसमें आलमी ज़मीर बिल्कुल नहीं जाग रहा, सोया हुआ है। जबकि आप देखिए कि 2003 में जब इराक पर उन्होंने हमला करना था और तमाम तर दुनिया में मुखालफतों के बावजूद उन्होंने हमला किया, इसी तरह अफगानिस्तान के ऊपर उन्होंने हमले किए, लेकिन जब कभी भी मामला आता है कि अरब दुनिया के ऊपर या मुसलमान ममालिक के ऊपर जब इसराइल हमला करता है तो उस वक्त अमरीका मगरबी ममालिक और बैनुल अक़वामी ज़मीर एक बिल्कुल दूसरे अंदाज में सोच रहा होता है, जो कि जाहिर करता है कि यहाँ पर दुनिया की तरक्की के बावजूद इतना जहनी तौर पर तासुबात मौजूद है, जहनी तौर पर कर मौजूद है, लेकिन इन तमाम बातों के बावजूद मैं मूर्द इल्ज़ाम ठहराऊंगा अपने मुस्लिम ममालिक को ही कि इन 56 ममालिक के दौरान के दरमियान किसी किस्म का कोई रबता नहीं है और एक दूसरे की सिर्फ फ़िक़ही मसाइल मर मसलकी मामलात में एक दूसरे की टांगें खींच रहे हैं और एक दूसरे को नुकसान पहुंचाने में तुले हुए हैं। और अफसोस इस बात का है कि बाज मुस्लिम इंतहा पसंद तंजीमें ये कहती हैं कि वो शिया को मारना तो जायज़ है लेकिन इसराइल से जंग का हमें कोई हुक्म नहीं है। इससे ज़्यादा मुनाफ़कत, इससे ज़्यादा सफाकी और क्या हो सकती है।
बहुत बहुत शुक्रिया करबलाई साहब। जनाब अमरीका और उसके इत्तेहादियों ने शाम में सारिन गैस के मशकूक इस्तेमाल पर काफ़ी हंगामा खड़ा किया, यहाँ तक कि शाम पर चढ़ाई की तैयारी कर ली थी, लेकिन अब जबकि सहयोनी हुकूमत ने यही ख़तरनाक गैस बेगुनाह फ़लस्तीनियों के ख़िलाफ़ इस्तेमाल की है तो सब खामोश हैं और अमरीका इसको इसराइल की दिफाई कार्रवाई करार दे रहा है।
मैं ये समझता हूँ कि माजी में भी जो गज़ा पर या फ़लस्तीन पर जो सहूनी इसराइली रियासत की तरफ से जारियत और बर्बरियत का सिलसिला जारी रहा है उसमें भी जो बदतरीन और ख़तरनाक तरीन जो हथियार फ़लस्तीनियों पर इस्तेमाल किया गया वो सफ़ेद फास्फोरस था। और जहाँ तक आप अमरीका की और आलमी बिरादरी की बात कर रहे हैं तो मैं ये समझता हूँ कि
जी कराची से राबिता हमारा बरकरार हो गया है, यहाँ हम एक ब्रेक लेंगे और इसके बाद गुफ्तगू को आगे बढ़ाएंगे। जी चलते हैं लाहौर, मुक्तदा मंसूर साहब। मुक्तदा मंसूर साहब, जनाब ये बहुत दिनों की बात नहीं, अभी कुछ ही अरसा कबल शाम में कीमियाई असलहे इस्तेमाल किए जाने का मसला उठा था और इसमें अमेरिका और उसके मगरबी इत्तेहादियों ने शाम की हुकूमत पर इल्ज़ाम लगाया कि उसने सारिन गैस इस्तेमाल किए और काफ़ी हंगामा उन्होंने खड़ा किया और यहाँ तक कि शाम पर चढ़ाई की बात की और अक़वामे मुत्तहिदा की सलामती कौंसिल से रुजू किया गया कि शाम पर मुख्तलिफ़ किस्म की पाबंदियाँ लगाई जाएँ और हमला किया जाए और हुकूमत हटा दी जाए। अब जबकि خود اقوام متحدہ کے، جبکہ شام میں جو اسلحے استعمال ہوئے تھے بعد میں یہ ثابت ہو گیا کہ شام کی حکومت کے مخالفین نے استعمال کیے تھے، اور کسی ذمہ دار ادارے نے اس کی تائید نہیں کی تھی کہ وہ اسلحے شام کی حکومت نے استعمال کیے، لیکن اقوام متحدہ کے انسانی حقوق کمیشن کے نمائندے نے اس بات کی تصدیق کر دی ہے کہ اسرائیل نے غزہ میں نہتے اور مظلوم فلسطینیوں کے خلاف ممنوع کیمیائی اسلحے استعمال کیے ہیں، سارین گیس استعمال کیے. تو اب امریکہ بھی خاموش ہے، اس کے اتحادی بھی خاموش ہیں، اور انسانی حقوق کے ادارے بھی. کیا کہیں گے آپ اس بارے میں؟
دیکھیے، یہ ایک بہت بڑی منافقت چل رہی ہے دنیا کے اندر، اور اسرائیل کو تحفظ دینے کے لیے معاہدہ بیلفور کے تحت جو برطانیہ نے یہاں پر ایک ناجائز طریقے سے اسرائیل کی حکومت قائم کی، اور یہ اسی کا پورا تسلسل ہے جس کی ذمہ داریاں 1948 سے امریکہ نے اٹھائی ہوئی ہیں، اور امریکہ اسے تحفظ دینے کی کوششوں میں مصروف ہے. لیکن جیسا کہ میں نے پہلے عرض کیا تھا کہ معاملہ یہ ہے کہ خلیج کے ممالک، مسلم ممالک کا کردار کیا ہے، اور بحیثیت مجموعی مسلم ممالک اس سلسلے میں کیا کردار ادا کر رہے ہیں، تو وہ بہت ہی مایوس کن آپ کو نظر آئے گا. کیونکہ دیکھیے، ماس ڈسٹرکشن کے جتنے بھی ہتھیار ہیں، ویپنز آف ماس ڈسٹرکشن ہیں، WMD، ان کے بارے میں تو UNO کی ایک قرارداد موجود ہے کہ کہیں بھی شائبہ تک ہو تو اقوام متحدہ کو ایکشن لینا ہوتا ہے. اب یہاں پر جبکہ وہ استعمال ہوئے ہیں اور اس کی علامتیں موجود ہیں، اس کے شواہد موجود ہیں، تو پھر ایسی صورت کے اندر امریکہ یا دیگر مغربی ممالک کیوں خاموشی اختیار کیے ہوئے ہیں، امریکہ اور اسرائیل پر دباؤ کیوں نہیں ڈال رہے ہیں، اور اس کے ساتھ ساتھ اقوام متحدہ کیوں دباؤ نہیں ڈال رہی ہے کہ اس کے مسئلے کو روکا جائے، اور اقوام متحدہ یہاں پر فوج کیوں نہیں بھیج رہی ہے اقوام مختلف قومیتوں کی. تو کہنے کا مقصد یہ ہے کہ یہاں پر جو معاملات چل رہے ہیں اس میں آپ کو ایک فرق واضح نظر آ رہا ہے، امتیازی رویے واضح نظر آ رہے ہیں، اور یہ امتیازی رویے اس لیے ہیں کہ مسلمانوں کے اپنے اندر کوئی اتحاد موجود نہیں ہے.
جی، بہت بہت شکریہ. صابر کربلائی صاحب سے رابطہ ہمارا برقرار ہو گیا ہے. جی کربلائی صاحب، ممنوع کیمیائی ہتھیار استعمال کیے گئے غزہ کے مظلوم عوام کے خلاف، اور امریکہ اور اس کے اتحادی تو خاموش ہیں، بین الاقوامی ادارے بھی خاموش ہیں، اسلامی ملکوں کی جانب سے بھی کوئی آواز اس سلسلے میں نہیں اٹھائی گئی. کیا کہیں گے آپ اس بارے میں؟
میں جیسا کہ عرض کر رہا تھا کہ عالمی برادری ہو یا اقوام مغرب ہوں یا بالخصوص امریکہ اور دیگر ان کے زیر تسلط کام کرنے والے انسانی حقوق کے ادارے ہوں، جہاں ان کے مفادات ہوتے ہیں وہاں پر تو یہ انسانی حقوق کے نام پر اور کہیں جمہوریت کے نام پر ان ملکوں پر، ان ممالک کے وسائل پر قابض ہونے کے لیے، یلغار کرنے کے لیے 24 گھنٹے تیار رہتے نظر آتے ہیں. جیسا کہ ہم نے ماضی میں بھی دیکھا ہے کہ خود امریکہ کی ہی تاریخ دیکھ لیجئے، کس طرح سے ریڈ انڈینز کا بڑے پیمانے پر قتل عام ہے، اور اس کے بعد جو کچھ ویتنام میں انہوں نے کیا، جو کچھ ہیروشیما ناگاساکی پر انہوں نے ایٹمی بم گرا کر کیا. تو یہ میں سمجھتا ہوں کہ یہ امریکہ جو ہے اور امریکی انتظامیہ جو ہے وہ نہ صرف مسلم ممالک کی دشمن ہے بلکہ وہ پوری عالم انسانیت کی دشمن ہے، اور امریکہ اور اسرائیل عالم انسانیت کے لیے ایک سنگین خطرہ بن چکے ہیں. لہذا یہ جو غزہ پر جو کیمیکل بومبنگ کی جا رہی ہے اور ممنوع کیمیکل ہتھیار کے جو انسانی زندگیوں کے لیے مہلک اور خطرناک ہیں، یہ ماضی میں بھی اسرائیل نے اس طرح سے غزہ کے مظلوموں پر سفید فاسفورس استعمال کیا کہ جس کے استعمال سے آپ جانتے ہیں کہ انسان کا جسم چند سیکنڈوں کے اندر اپنے وجود کو ختم کر دیتا ہے اور پگھل کر یعنی روئے زمین سے غائب ہو جاتا ہے. تو اس طرح کے خطرناک ترین ہتھیاروں کو ماضی میں بھی اسرائیل استعمال کرتا رہا ہے فلسطینیوں کے خلاف، اور آج بھی کر رہا ہے. اور میں یہ سمجھتا ہوں کہ امریکہ سے کسی قسم کی اچھائی کی امید رکھنا ہماری خود کے لیے ایک درست قدم نہیں ہوگا، کیونکہ امریکہ اور اسرائیل شر مطلق ہیں، ان سے کسی قسم کی خیر کی امید نہیں کرنی چاہیے، کیونکہ ہم ماضی کی تاریخ سے بہت اچھی طرح سے آگاہ ہیں کس طرح سے انہوں نے انسانیت کا بڑے پیمانے پر قتل عام کیا. کسی بھی ملک کو انہوں نے نہیں چھوڑا ہے، خواہ وہ مسلم ممالک ہوں یا خواہ وہ دیگر ممالک ہوں، جہاں ان کے مفادات ہیں، جہاں ان کے इनको वसाइल पर काबिज होना होता है तो ये वहां पर करते हैं। और फलस्तीनियों की जहां तक बात है तो मैं एक बात जरूर कहना चाहता हूं कि क्या इसराइल अगर ये समझता है कि वो फलस्तीनियों पर इसलिए जुल्म किया कर रहा है कि उनका गुनाह फलस्तीनी होना है, तो हम पाकिस्तानी होने की हैसियत से, हम एज ए पाकिस्तानी, एज ए मुसलमान, हम आज ये ऐलान करते हैं कि अगर आलमी दहशतगर्द अमरीका और उसके इत्तहादी और नाजायज औलाद इसराइल फलस्तीनियों पर इसलिए जुल्म करते हैं और इंसानी हकूक के इदारे सिर्फ इसलिए खामोश हैं कि जुल्म फलस्तीनियों पर हो रहा है, तो हम भी आज ये ऐलान करते हैं कि हम भी फलस्तीनी हैं, पाकिस्तान के 18 करोड़ आवाम भी फलस्तीनी हैं, अगर तुम में दम है तो तुम आओ और हमें भी कत्ल करो, हम भी फलस्तीनी हैं, हम वही फलस्तीनी हैं जो सरजमीन फलस्तीन में कत्ल हो रहे हैं, और हम भी हम तैयार हैं कि हम तुम्हारा मुकाबला करेंगे। और मैं फिर एक मरतबा कहूंगा कि आलमी इदारों को, आलमी जमीर को बेदार होना पड़ेगा, आलमी जमीर को जागना पड़ेगा कि आखिर क्यों फलस्तीनियों पर ढाए जाने वाले इंसानियत सोज मजालिम पर आज पूरी दुनिया खामोश है, आज इंसानी हकूक के चैंपियन भी खामोश हैं, आज आलमी बिरादरी जो शाम पर एक मफरूजे के तहत यलगार करने पर आमादा थी, आज क्यों वो इसराइल के खिलाफ के, जिसके पास 400 के करीब एटम बम मौजूद हैं, उसके खिलाफ क्यों आज जाकर कार्रवाई नहीं की जाती? आज दुनिया को ईरान का एटमी प्रोग्राम तो नजर आता है, आज दुनिया को इसराइल का एटमी प्रोग्राम और इसराइल के पास मौजूद 400 एटम बम नजर क्यों नहीं आते? तो ये वक्त है कि पूरी मुस्लिम उम्मा को इस वक्त मुत्तहिद होना पड़ेगा और बयानात से और मजम्मती करारदादों से आगे बढ़कर अमली इकदामात की तरफ आगे बढ़ना पड़ेगा, ताकि इस इंसानियत के दुश्मन अमेरिका और उसकी नाजायज औलाद इसराइल को एक ऐसा सबक सिखाया जाए कि ये कि आने वाली नस्लें भी इस सबक को याद रखें, और इसराइल इंशाल्लाह बहुत जल्द इसका वजूद जो है वो सफाए हस्ती से नाबूद होकर रहेगा।
बहुत बहुत शुक्रिया साबिर करबलाई साहब, और इसी के साथ हम मुक्तदा मंसूर और शब्बीर रिजवी के भी शुक्रगुजार हैं, आपने तीनों तजिया निगारों के ख्यालात मुलाहजा फरमाए। इसमें दोराय नहीं कि इस वक्त यकीनन फलस्तीन से बड़ा कोई भी मसला अहले इस्लाम के लिए नहीं है। आलमी बरादरी, अक्वाम मुत्तहदा, इंसानी हकूक़ के इदारे, इंसानी हकूक़ के अलमबरदार होने के दावेदार मगरबी ममालिक खामोश हैं, तो इस पर कोई ताज्जुब नहीं है, इसलिए कि ये वो ताकतें हैं जो इसराइल को वजूद में लाईं और इसराइल के दिफा को ये अपना फ़र्ज समझते हैं। ताज्जुब है तो इस्लामी दुनिया पर, इस्लामी मुल्कों पर, इस्लामी हुकूमतों पर, उन्होंने क्यों खामोशी अख्तियार कर रखी है? उनकी मसलहत क्या है? वो मज़लूम फ़लस्तीनियों की मदद के लिए क्यों नहीं उठ रहे हैं? बहुत से इस्लामी ममालिक ऐसे हैं कि जहाँ आवाम को फ़लस्तीनियों के हक़ में मुजाहरे करने की और एहतजाज करने की भी इजाज़त नहीं है, तो क्या उनकी नज़र में फ़लस्तीन के मज़लूम अवाम इस बात के भी मुस्तहक नहीं है कि उनकी ज़बानी हिमायत की जाए? इसी के साथ प्रोग्राम अंदाज़े जहां अपने अख्तिताम को पहुंचता है। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफ़िज़।